के बाद पहले हम लोग पहुंच गए। आज के प्रोग्राम का मौजू मौके की मुनासिबत से ईद उल अज़हा कुर्बानी और ज़बह कुर्बानी वगैरह से मुतल्लिक मसाइल और अहकाम आपके सामने रखे जाएंगे। इन मसाइल और अहकाम में बहुत सारी चीज़ें ऐसी हैं जिनको आप पहले से जानते हैं, लेकिन फिर भी उनके दलाइल और अगर उनका उस ताल्लुक से कोई गलती हो रही हो, कहीं चूक हो रही हो, तो उसकी भी तफसील हो जाती है। हमको जो मौजू दिया गया है खास तौर पे ज़बह के अहकाम, कुर्बानी के जानवर को कैसे ज़बह किया जाएगा और उसमें किन चीज़ों की रियायत करनी चाहिए, किन चीज़ों से परहेज करना चाहिए। इस सिलसिले में सबसे पहली बात यह है कि जानवर तो रोज़ाना सैकड़ों हज़ारों नहीं लाखों की तादाद में ज़बह किए जाते हैं। ये ज़बह किए हुए जानवर दो तरह के होते हैं, एक वो होते हैं जिनको आदमी खाने के लिए, खिलाने के लिए रोज़मर्रा की ग़िज़ा के तौर पर जानवरों को ज़बह करता है, और एक ज़बह वो होता है जो आदमी बतौर इबादत के करता है। अब वो इबादत हर मज़हब का मानने वाला अपने मज़हब के अतबार से उसको अंजाम देता है। मुसलमान है तो वो सिर्फ़ और सिर्फ अल्लाह के लिए अल्लाह के नाम पर ज़बह करता है। दूसरे मज़हब के मानने वाले ईसाई लोग वो अपने मज़हब के अतबार से अपने पैगंबर के नाम से वो लोग ज़बह करते हैं। हमारे मुल्क में जो बिरादराने वतन हैं ये अपनी इबादत गाहों में बसाओकात जानवरों को ज़बह करते हैं अपने देवी देवताओं को खुश करने के लिए, बल्कि इनके यहाँ तो आप जानते हैं बलि चढ़ाने का भी रिवाज है। जिंदा बच्चों को ले जा करके ज़बह कर देते हैं। कम होता है ऐसा, लेकिन होता और गिरफ्त में आते हैं और उनको अदालत का सामना करना पड़ता है। एक मुसलमान को हुक्म है कि इबादत के तौर पर जो भी जानवर ज़बह करे वो सिर्फ़ और सिर्फ अल्लाह के नाम से होना चाहिए, अल्लाह के वास्ते यानी अल्लाह की रजा के खातिर होना चाहिए। कुरान में अल्लाह ताला ने फरमा दिया है कि कुल इन्ना सलाती व नुसुकी व महयाया व ममाती लिल्लाह रब्बिल आलमीन। ऐ नबी, आप फरमा दीजिए कि मेरी नमाज, मेरी कुर्बानी, मेरा जीना, मेरा मरना, ये सब का सब सिर्फ और सिर्फ अल्लाह रब्बुल आलमीन के लिए। जैसे नमाज इबादत है और नमाज सिर्फ और सिर्फ अल्लाह की रजा के लिए पढ़ी जाती है, ऐसे ही कुर्बानी भी इबादत है। इन सलाती व नुसुकी, नमाज के साथ ही साथ नुसुक का लफ्ज यानी कुर्बानी के बारे में कहा गया कि नमाज ही की तरह कुर्बानी भी अल्लाह के अलावा किसी और के लिए नहीं होनी चाहिए। ला शरीक लहु, अल्लाह के का कोई शरीक नहीं जिसके लिए कुर्बानी दी जाए। इन्ना आतैना कल कौसर फसल्लि रब्बिका वनहर इन्ना शानिअका हुवल अबतर। फसल्लि रब्बिका वनहर, वही बात इसमें भी ठीक कही गई कि अपने रब के लिए नमाज पढ़िए और अपने रब के लिए कुर्बानी कीजिए। फसल्ले रब के गौर, यहाँ भी नमाज का तस्करा कुर्बानी के तस्करे के साथ। इसी तरह और भी कुरान की आयतें हैं। इब्राहिम अलैहिस्सलाम ने अपने بچے کے ذبح کے تعلق جو خواب دیکھا تھا انی اراک المنام انی از باٹو کا منظر مادہ ترا، اور موسیٰ علیہ السلام نے کہا تھا وَإِذْ قَالَ مُوسَىٰ لِقَوْمِهِ إِنَّ اللَّهَ يَأْمُرُكُمْ أَن تَذْبَحُوا بَقَرَةً، نبی اکرم صلی اللہ علیہ وسلم نے بھی اپنی حدیثوں میں اسی کی تاکید کی ہے کہ عبادت کے طور پر جو بھی جانور ذبح کیا جائے وہ صرف اور صرف اللہ کے نام پر ہونا چاہیے، بلکہ کوئی بھی جانور ذبح کرنا ہو حتیٰ کہ کھانے کے لیے وہ بھی اللہ کے نام ہی سے بسم اللہ پڑھ کر کے ہی ذبح کیا جائے گا، لیکن وہ محض کھانے کے لیے ہوگا، اور یہ جو بطور عبادت کے ہوتا اس میں خاص طور سے شرط کو ملحوظ رکھا جائے کہ اللہ کے علاوہ کسی اور کے لیے نہ ہو. اگر کوئی اللہ کے علاوہ کسی اور کے لیے ذبح کرتا ہے تو اس کا کیا حکم ہے؟ حضرت علی رضی اللہ تعالیٰ عنہ کی روایت ہے صحیح مسلم کے اندر، وہ کہتے ہیں کہ نبی اکرم جناب محمد الرسول اللہ صلی اللہ علیہ وسلم نے فرمایا کہ لعن اللہ من ذبح لغیر اللہ، لعن اللہ من ذبح لغیر اللہ، اللہ کی لعنت ہے اس شخص پر جو اللہ کے علاوہ کسی اور کے لیے ذبح کرتا ہے، کیونکہ ذبح عبادت ہے، عبادت صرف اللہ کے لیے ہوگی. اب اگر کوئی غیر اللہ کے لیے کسی نبی کے نام پر، جیسا کہ عیسائی کرتے ہیں بسم المسیح عیسیٰ علیہ السلام کے نام سے ذبح کرتے ہیں، اور دوسرے مذہب ماننے والے کوئی کسی نبی کے نام پر، کوئی کسی ولی کے نام پر، کوئی کسی قبر والے کے نام پر، کوئی کسی اپنے چہیتے کے نام پر، تو یہ تمام کے تمام اس حکم میں آئیں گے کہ اللہ کی لعنت، اللہ کی لعنت جس انسان پر ہو جائے، رحمت سے دور کر کے اللہ تعالیٰ جس انسان کو، اس انسان کے بارے میں، یعنی اس سے بڑی ناکامی اور اس سے بڑا خسارہ کیا ہو سکتا ہے کہ اللہ تعالیٰ کسی انسان کو اپنی رحمت سے دور کر دے اور اس پر اپنی لعنت برسا ہے. لعن اللہ من ذبح لغیر اللہ، اللہ کی لعنت ہے اس شخص پر جو غیر اللہ کے لیے ذبح کرتا ہے، کسی قبر پر جا کر کے ذبح کرتا ہے، کسی پیر پیغمبر کے نام پر ذبح کرتا ہے، چاہے اس کا نام لے کے ذبح کرے، چاہے اس کے پاس قبر کے پاس جا کر کے ذبح کرے، یہ ساری چیزیں آپ دیکھتے ہیں ہوتی ہیں. بہت سارے مزارات جو مشہور ہیں، زیارت گاہ بنے ہوئے ہیں، آپ ان کے پاس سے گزریں گے تو وہاں مرغ کے پر، پرندوں کے پر ہی پر نظر آئیں گے، اس لیے کہ وہاں سے جو بدعقیدہ لوگ گزرتے ہیں وہاں وہیں قریب ہی میں دکان بھی رہتی ہے، خریدتے ہیں اور چڑھاوا چڑھاتے ہیں، غیر اللہ کے نام پر ذبح کرتے ہیں، یہ کوئی اور نہیں نام نہاد مسلمان بھی ہوا کرتے ہیں. نبی اکرم جناب محمد رسول اللہ صلی اللہ علیہ وسلم نے ایک دوسری حدیث میں فرمایا کہ لا عقر فی الاسلام، ابو داؤد کی صحیح روایت ہے کہ اسلام میں غیر اللہ کے نام پر کوئی چیز ذبح نہیں کی جائے گی. اس کی وضاحت محدثین نے یہ کی ہے کہ کانوا یعقرون علی القبور شیاہن و ابقارن، کہ لوگ اس زمانے میں قبروں پر جا کر کے بکریاں اور گائے ذبح کیا کرتے تھے، تو آپ نے سختی سے روکا، کہا کہ لا عقر فی الاسلام، اسلام میں اس کی کوئی گنجائش نہیں. اس میں کتنا محتاط رہنا چاہیے آپ اس کا اندازہ ایک حدیث سے لگا سکتے ہیں، وہ حدیث بھی ابو داؤد ہی کی صحیح روایت ہے. وہ کیا ہے؟ ایک آدمی نے نبی اکرم جناب محمد الرسول اللہ صلی اللہ علیہ وسلم سے آ کر کے عرض کیا کہ اللہ کے نبی، میں نے نظر مانی تھی کہ میں گوانا نامی جگہ میں ایک اونٹ ذبح کروں گا. گوانا ایک جگہ کا نام ہے. انہوں نے کہا کہ میں نے نظر مانی ہے کہ میں اس جگہ پر جا کر کے اونٹ ذبح کروں گا. نبی اکرم صلی اللہ علیہ وسلم نے ان سے سوال کیا کہ ہل کا نتیحہ وطن من اوطان الجاہلیت یعبد، کیا وہاں پر جاہلیت کے بتوں میں سے کسی بت کی پوجا ہوتی تھی؟ جس جگہ کے بارے میں آپ نے نظر مانی ہے اونٹ ذبح کرنے کی، یعنی وہ اللہ کے لیے ہی ذبح کرتے، لیکن آپ نے پوچھا کہ جس جگہ ذبح کرنے کی نظر مانی ہے کیا وہاں کسی بت کی پوجا ہوتی تھی؟ انہوں نے کہا کہ نہیں. پھر آپ نے دوسرا سوال کیا، کیا ہلکا نفیحہ عید من آیات الجاہلیہ، یہ عید من آیات، کیا وہاں ان کا کوئی تہوار اور میلہ لگتا تھا بواناج میں؟ انہوں نے کہا کہ نہیں. تو آپ نے کہا کہ فاؤ کے بے نظرے، تم اپنی نظر پوری کرو. تو دیکھیے دو سوال آپ نے، کہ وہاں کسی بت کی پوجا تو نہیں ہوتی تھی، حتیٰ کہ اس وقت بھلے نہ ہو رہی ہو، پہلے بھی اگر ہو رہی ہو، آج نہ ہو رہی ہو، تب بھی نہیں کر سکتے. کیوں؟ آپ نے کہا کہ ہلکا نفیحہ وطن، کیا وہاں پوجا ہوتی تھی، یعنی کیا ہوتی ہے، یعنی اگر ماضی میں بھی کبھی وہاں بت پرستی ہو رہی تھی تو وہاں جا کر کے اونٹ ذبح کرنا بھلے اللہ کے نام پر، اللہ کے رضا ہی کے لیے ہو، لیکن دیکھنے والا غلط فہمی میں پڑ سکتا ہے کہ یہ اسی غلط کام یا اسی رواج کا تسلسل ہے اور یہ آدمی اسی مناسبت سے ذبح کر رہا ہے. اسی طرح سے وہاں کوئی جاہلیت کا میلہ ہے، بت پرستانہ میلہ تو نہیں لگتا تھا، پہلے بھلے لگتا رہا ہو ہم نہ لگے، لیکن پھر بھی نہیں ذبح کر سکتے. اگر یہ چیز نہیں پائی جاتی تب ذبح کر سکتے ہو. آپ اسی سے اندازہ لگا سکتے ہیں کہ ہماری شریعت اس سلسلے میں کس قدر محتاط ہے کہ قربانی یا ذبیحہ جو اللہ کے نام پر ہو وہ کسی ایسی مشکوک جگہ پر نہیں ہونی چاہیے، کسی قبر کے پاس یا کسی بھی ایسی جگہ جہاں یہ شبہ ہو کہ اللہ کے علاوہ کسی اور کے لیے ذبح کیا جا رہا ہے. ذبح کے تعلق سے، قربانی کے ذریعے کے تعلق سے جو اسلامی آداب ہیں وہ آداب بھی ہمیں ذہن میں رکھنے چاہیے، اور اس سلسلے میں اگر ہم سے کہیں غلطی ہو رہی ہے تو ان غلطیوں کی اصلاح ہونی چاہیے. نبی اکرم صلی اللہ علیہ وسلم نے اپنی حدیثوں میں اس تعلق سے بڑی وضاحت سے امت کو تعلیم دے دی. صحیح مسلم کی حدیث ہے کہ اللہ کے نبی جناب محمد الرسول اللہ صلی اللہ علیہ وسلم فرماتے ہیں کہ ان اللہ كتب الاحسان على كل شيء فاذا قتلتم فاحسنوا القتل واذا ذبحتم فاحسنوا الذبح وليحد احدكم شفرته وليرح ذبيحته. اللہ تعالیٰ نے ہر چیز کے ساتھ احسان اور بھلائی کو فرض کر دیا، ہر معاملے میں، ہر کام میں احسان، ہر کام اچھے ڈھنگ سے انسان کو کرنا چاہیے اور ہر ایک کے ساتھ اچھا معاملہ کرنا چاہیے. دو تین مثال آپ نے بھی کہا کہ پیدا قتل تم فاحسنوا القتل، جب تم قتل کرو تو اچھے ڈھنگ سے قتل کرو، اور جب تم ذبح کرو اچھے ڈھنگ سے ذبح کرو. قتل کرو یعنی کسی انسان کو قتل کرنا ہو، مثلا میدان جنگ میں کسی دشمن کو مارنا ہے، یا قصاص میں بدلے میں کسی کو قتل کرنا ہے حد کے طور پر، یا اور بھی جو جائز طریقے ہیں، تو قتل بھی کرنا ہو تو احسن القتل اچھے ڈھنگ سے، یعنی جلد سے جلد اس کا کام تمام کر دو، تڑپا تڑپا کر کے نہ مارو. وَإِذَا ذَبَحْتُمْ، اور جب تم کوئی جانور وغیرہ ذبح کرو، فَأَحْسِنُوا الذِّبْحَ، تو اس کو بھی اچھے ڈھنگ سے ذبح کرو. اس کو اچھے ڈھنگ سے ذبح کرنے کے لیے دو چیز آپ نے فرمائی کہ وَلْيُحِدَّ أَحَدُكُمْ شَفْرَتَهُ وَلْيُرِحْ ذَبِيحَتَهُ، چھری تیز کر لو اور اپنے ذبیحے کو آرام پہنچاؤ. اچھے ڈھنگ سے ذبح کرنے کا ایک ذریعہ یہ ہے کہ آدمی کی چھری بہت ہی تیز ہو کہ جلد سے جلد اس جانور کا کام تمام ہو جائے. چھری تیز نہ ہوگی، کند ہوگی، تو دیر تک آپ اس کی گردن پر رگڑتے رہیں گے اور اتنی دیر تک اس جانور کو تکلیف ہوگی. तकलीफ तो हर हाल में होनी है, लेकिन उसकी तकलीफ कम करो। वल योरे जबीह कहू, अपने जबीहे को आराम पहुंचाओ। आराम क्या है, उसको तो कुल तकलीफ ही तकलीफ है। आराम यूँ है कि जल्द से जल्द उसका काम तमाम हो जाए, और ये तकलीफ उठाने का जो वक्फा है वो वक्फा कम से कम देर तक उसको जबर करते रहेंगे, खराब छुरी से करेंगे उतनी देर तक वो तड़पता रहेगा। तो ये एहसान और ये भलाई, ये अच्छाई जानवर के साथ जबर करते वक्त भी होनी चाहिए। छुरी तेज कर ले इंसान। हज़रत अब्दुल्लाह बिन उमर रज़ी अल्लाह तआला अन्हु की एक हदीस है सही तरहीब तरहीब के अंदर सही सनद से कि अमर रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम अन तुहद्द शिफा या बिहद्द शिफा व अन तुवारा अनिल बहायम व काल इज़ा ज़बह अहदुकुम फल युजहिद। नबी अकरम सल्लल्लाहु अलैहि वसल्लम ने हुक्म दिया है छुरी तेज करने का, और ये कि उसको जानवर से छिपा करके तेज किया जाए। वन तुवारा अनिल बहायम, ये नहीं कि जानवर के सामने ही छुरी तेज करने बैठे जाए। जैसा कि अक्सर लोगों को देखा जाता है कि जानवरों के झुंड वहाँ हैं और वही छुरी तेज कर रहे हैं उन्हीं के सामने। जानवर भी रूह होते हैं, उनके अंदर भी दिल होता है, उनकी आँख होती है, कान होता है, वो भी एहसास रखते हैं। ये नहीं कि जानवर है तो जानवर है, चलो जैसे चाहो करो, नहीं। आपने फरमाया कि वन तुवारा अनिल बहायम, आगे कहा कि वह वैदा दबा हदुकुम फल युज्जि, और जब कोई आदमी दबा करे जानवर को दबा करे छुरी तेज करने के बाद फल युज्जि यानी फल युसरे वल युतिम, तेजी के साथ करे और अच्छी तरीके से जबा करे। एक मरतबा नबी अकरम जनाब मोहम्मद रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम ने एक आदमी को देखा, हज़रत अब्दुल्लाह बिन अब्बास रज़ियल्लाहु अन्हु की रवायत है कि आपने देखा कि एक आदमी एक बकरी को जमीन पर पछाड़ने के बाद, जमीन पर लेटाने के बाद छुरी तेज कर रहा है, और वो बकरी देख रही है, वो बकरी देख रही है, वो जमीन पर लटा चुका है जबा करने के लिए, और उसी हालत में छुरी तेज कर रहा है। आप बहुत नाराज, आपने कहा कि अतुरी जो अंतुनी तहा मौता, तुम उसको कई मौत देना चाहते हो, तुम उसको कई मरतबा मारना चाहते हो, तुमने उसको लटाने से पहले छुरी क्यों नहीं तेज कर लिया। ये क्या मतलब कि जानवर को जमीन पर लटा लो और फिर उसी के सामने छुरी तेज करो। तो ये सारी चीज़ें इस बात पर, ऐसा जो कोई ऐसा करता है वो उसकी बेशहूरी पर दलालत करता है उसका अमल, कि बड़ा ही बेहिस आदमी, वो कुछ नहीं समझ पा रहा है। जानवर को जबर करना है और छुरी तेज करना है, उसी जानवर के सामने करेंगे, वो भी उसको लिटाने के बाद, जबकि जानवर देख रहा है। तो ये बहुत कसावत कल्बी की बात है, ये हर इंसान ऐसा नहीं कर सकता, और हमारी शरीयत भी इसकी इजाज़त नहीं देती। हमारी शरीयत का मामला तो ये है मेरे भाइयों कि जानवर को पानी पिलाना और जानवर के साथ अच्छा मामला करना, ये ऐसी नेकी है कि जो इंसान को जन्नत में पहुंचाने वाली। एक मरतबा नबी अकरम जनाब मोहम्मद रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम ने सहाबा किराम के सामने एक वाकया बयान किया, सारसा कौमों में से किसी कौम के एक फर्द का, कि वो शख्स गया और जा करके, बहुत प्यासा आदमी था, एक मरतबा उसको रास्ते में कुआं मिल गया, तो वो कुएं में उतर करके उसने अपनी प्यास बुझाई। ऊपर जब कुएं के आया वापस तो देखा कि एक कुत्ता जो है प्यास के मारे तड़प रहा है वहाँ पर, और अपनी जबान बाहर निकाले हुए है। इस आदमी ने कहा कि इस कुत्ते को भी वैसे ही प्यास लगी है जैसे मुझको प्यास लगी है, लगी थी, मैंने तो अपनी प्यास बुझा ली, लिहाजा इस कुत्ते की प्यास बुझाने का भी कोई इंतजाम करना चाहिए। कुछ नहीं था उसके पास जिससे कुएं से पानी निकाल सके, तो वो जा करके अपने मोजे में पानी भर करके ले आया और कुत्ते को पिला दिया। अल्लाह के नबी सल्लल्लाहु अलैहि वसल्लम फरमाते हैं कि इससे अल्लाह ताला इस बंदे के इस अमल से इतना खुश हुआ कि उसकी गुनाह माफ कर दिया, और एक रिवायत में उसको जन्नत में दाखिल कर दिया। एक दूसरी रिवायत में है कि ये काम किसी फाहिशा बदकार औरत ने किया था, जो पेशावर औरत थी, बदकार थी, फाहिशा थी, उसने इस कुत्ते को पानी पिलाया तो अल्लाह ताला ने उसके सारे गुनाह माफ कर दिए। साहब कराम ने अर्ज किया थे अल्लाह के रसूल इन नलना फिल बहाइन अजरन, क्या जानवरों के साथ भी अच्छाई करने से सवाब मिलता है? जानवर को पानी पिला देना लिखना बड़े सवाब, इतने बड़े सवाब का काम है। नबी अकरम सल्लल्लाहु अलैहि वसल्लम ने फरमाया कि फी कुल कबिदिन रतबतिन अजरन, फी कुल कबिदिन रतबतिन अजरन, हर कर कलेजे में सवाब है, यानी हर जी रूह जिसके अंदर दिल हो, कलेजा हो, जो सांस ले रहा हो, कोई भी जानवर हो, उसके साथ अच्छाई करने में सवाब मिलता। इसके बरक्स एक औरत ने बिल्ली को कैद कर रखा था, उसका खाना पानी रोक रखा था, न तो छोड़ा कि वो जा करके अपने तौर पर खाना पानी हासिल करे और न ही पिंजड़े में उसको कुछ खाने पीने के लिए, बिल्ली मर गई। अल्लाह के नबी सल्लल्लाहु अलैहि वसल्लम ने फरमाया कि उसकी वजह से वो औरत जहन्नम में गई। तो हमारे दीन के अंदर इंसानों के साथ साथ जानवरों के साथ भी भलाई करने का, अच्छाई करने का, शफ़क़त और रहमत का, इन सब चीज़ों की तालीम दी गई। तो एक जानवर जिसको हम अल्लाह के नाम पर ज़बह करने ले जा रहे हैं और उससे अल्लाह की रजा मकसूद है, उस जानवर के साथ कोई इस तरह की बदसलूकी कि खराब छुरी से उसको ज़बह करें या छुरी को उसके सामने तेज करें, उसको लेटा करके छुरी तेज करें, ये सारी चीज़ें हमारा दिन इसको कभी कभी कबूल नहीं कर सकता। इसी तरीके से ज़बह करते वक्त इस बात का भी ख्याल होना चाहिए कि दूसरे जानवर इस मंजर को न देख रहे हैं, ज़बह करते वक्त दूसरे जानवर इस मंजर को न देख रहे हो। ये चीज़ भी बड़ी आम है कि एक घर के अंदर कई कई कुर्बानियाँ होती हैं, चाहे एक दिन एक ही दिन हो, चाहे कई दिनों के लिए हो, दूसरे जानवर करीब पास में इस तरह बधे रहते हैं कि सारा मंजर वो जबीहे का देखते रहते हैं, कैसे जानवर को पछाड़ा गया और कैसे पकड़ के ले जाया गया, कैसे उसके गर्दन पर छुरी फिरी गई, सब कुछ वो अपनी आँख से देखते रहते हैं। ये भी बड़ी ख़राब चीज़ है। जानवरों के एहसास, जैसा कि पहले बतलाया गया कि जानवर के भी शऊर होता है, एहसास होता है, उनको भी खौफकारी होता है और वो भी ये सारे खौफनाक मनाज़िर देख करके डरते हैं। तो जानवर को किसी अगर दूसरे जानवर भी ज़बह करने हैं, चाहे उसी दिन ज़बह करने हो या बाद में ज़बह करने हो, उनको दूर ले जाकर के बांधा जाए। सिर्फ यही नहीं कि वो ये मंजर न देख सकें, बल्कि वो अगर ज़बह करते वक्त जानवर के मुंह से जो आवाज़ निकलती है तड़पने की, वो आवाज़ भी नहीं सुनना चाहिए उन जानवरों को। इतनी दूर या इसी जगह बांधा जाए, उनको ऐसी जगह रखा जाए कि उनके ज़बह करते वक्त उनके मुंह से जो आवाज़ निकले, चीखने चिल्लाने की, तकलीफ की, वो आवाज़ भी उनके कान में नहीं जानी चाहिए। देखा जाता है कि या तो नीचे सहन में जानवर ज़बह हो रहा है, ऊपर की मंजिल में दूसरे जानवर बंधे हुए हैं, गैलरी से वो मुँह निकाल करके या खिड़की से सारा मंजर देखते रहते हैं, या अगर मंजर नहीं देख रहे तो उनकी उन तक आवाज़ पहुँचती है। इस बात का मेरे भाइयों हमें सख्ती से, अगर कहीं ऐसा हो रहा है, हम खुद भी इससे परहेज करें और कहीं इसको देखें तो इससे मना करें। इसी ताल्लुक से ये चीज़ भी है कि जब जानवर को ज़बह करने के लिए ले आया जाए तो घसीट करके बेरहमी के साथ न ले जाए। आप ये भी देखते हैं कि बहुत सारे लोग जानवर को इस तरह खींचते हैं कुर्बान गाह तक ले आने के लिए कि दूसरों को देख करके तरस आती, नहीं उसको شفقت کے ساتھ نرمی کے ساتھ ذبح کرنا ہے اس کو اللہ کے واسطے ذبح کرنا ہے تو اس طرح سے کھینچ کھینچ کر کے نہیں لے آنا چاہیے. ذبح کرنے کے بعد فوراً اس کے چمڑے وغیرہ اتارنے کا عمل یا ہاتھ پاؤں کاٹنے کا عمل نہیں شروع کرنا چاہیے. ظاہر بات ہے کہ آپ جانتے ہیں کہ ذبح کرنے کے بعد کچھ دیر تک جانور تڑپتا رہتا ہے, تو جب تک کہ اس کو سکون نہ ہو جائے تب تک اس کا چمڑا چھڑانا یا اس کے ہاتھ پاؤں کاٹنا یا اس کے ساتھ اور کوئی اس طرح کا کام نہیں کرنا چاہیے. ذبح کرنے کے سلسلے میں نبی اکرم صلی اللہ علیہ وسلم کی یہ تعلیم بھی ہے کہ ما انہر الدم وذکر اسم اللہ علیہ فکلوا, کہ جس چیز سے خون بہ جائے اور اس پر اللہ کا نام لیا گیا ہو جس جانور پر تو اس کو کھاؤ. خون بہنا چاہیے, گلے کے اندر کئی رگیں ہوتی ہیں اور کئی نالیاں ہوتی ہیں. جسم کے اندر, جانور کے جسم کے اندر جتنا خون ہوتا ہے ذبح کرنے کے وقت وہ خون بہنا چاہیے. اچھے ڈھنگ سے ذبح کر, اچھے ڈھنگ سے ذبح کرنے کی جو تعلیم دی گئی ہے اس میں یہ بھی داخل ہے کہ اس کے ساری خون کی جو نالیاں ہیں گردن کی وہ اچھی طرح کٹ جائے, ناپس ادھ کٹا جانور نہ چھوڑ ذبح کر کے چھوڑ دیا جائے کہ تڑپتا ہے. بعض لوگوں کو دیکھا گیا ہے کہ وہ ان کو ذبح کرنے کا تجربہ نہیں ہے, بس جلدی سے جانور کے گردن پر چھری پھیرا اور ہٹ گئے وہاں سے, چھوڑ دیے جانور. نہیں, اچھی طرح سے دیکھیے کہ اس کے گردن کا کہ وہ حصے کٹ چکے ہیں کہ نہیں کٹے ہیں. ایک دم جدا کرنا نہیں ہے لیکن کم سے کم اتنا کاٹا جائے کہ اس کے جسم کا خون جو ہے جلد سے جلد بہ جائے. خون جو ہے جسم کے اندر جو رکا رہتا ہے, اولاً تو یہ کہ یہ جانور تڑپتا رہے گا, اگر اس کے جسم ساری رگیں نہ کٹیں گی تو جانور ہوا کہ پوری طرح سے ذبح نہیں ہوگا اور وہ تڑپتا رہے گا دیکھ کر. دوسری بات یہ کہ اس کے جسم کا خون جب تک پورا نہیں نکلے گا تو یہ خون اولاً تو یہ کہ دمے مسکوح یہ حرام ہے. دوسری بات یہ کہ جسم کے اندر جو خون رکا رہتا ہے وہ اس کے اندر جراثیم بڑی تیزی سے سرایت کرتے ہیں, اور ایسا گوشت جو خون آلود ہوتا ہے وہ انسانی صحت کے لیے بہت ہی مضر ہے. آج کے میڈیکل سائنس نے اس کی تصدیق کی ہے. تو قرآن کے اندر جو دم مسکوح کی حرمت کے بارے میں کہا گیا کہ بہتا ہوا خون جانور کے جسم میں جو ہوتا ہے وہ حرام ہے, تو اس کی حکمت بہت ساری حکمتوں میں سے ایک حکمت جو آج کے طب نے اس کی تصدیق دیکھی کہ ایسے خون کے اندر جراثیم بہت جلد پڑ. اسی لیے اگر جانور کے خون جسم سے خون نہ بڑھے چھری کے ذریعے یا کسی بھی تیز دھاردار چیز کے ذریعے, حدیث میں آتا ہے کہ مالم یقونی سنو و ذکر, ناخن سے اور دانت سے نہیں دبا کر سکتے. ناخن سے یعنی کسی کا ناخن تیز ہو اور وہ چاہے کہ لیا ناخن سے ذبح کر دیا جائے, چاہے چھوٹا جانور گوریا ہی صحیح مرغی ہی صحیح, یا دانت سے ذبح کر دیا جائے خون بہا دیا جائے, تو اللہ کے نبی صلی اللہ علیہ وسلم نے اس سے منع کیا ہے. اس کے علاوہ آپ تیز پتھر سے ذبح کر سکتے ہیں اور تیز شیشہ ہے دھاردار اس سے ذبح کر سکتے ہیں, چھری سے ذبح کر سکتے ہیں, چاقو سے ذبح کر سکتے ہیں, لیکن ان دو چیزوں سے ذبح کرنے سے منع کیا گیا. دوسری چیز یہ کہ وضو کے رسم اللہ, اللہ کا نام لینا ضروری ہے کسی بھی ذریعے پر, حتیٰ کہ کھانے کے لیے بھی جو جانور ذبح کیا جائے اس کے اوپر بھی اللہ کا نام لینا ہے. بسم اللہ پڑھ کے ذبح کرنا ضروری ہے. فقولو قرآن کیا ہے کہ فقولو مما ذو کے رسم اللہ علیہ تم تم بیا مومنین ولا تاکل مما لمس کر رسم اللہ علیہ وَإنَّ لَفِسْ. جس جانور پر اللہ کا نام لیا گیا ہو اسی کو کھاؤ, اور جس جانور کو ذبح کرتے وقت اللہ کا نام نہیں لیا گیا اس کو نہ کھاؤ. آپ جانتے ہیں قربانی کی دعا میں کئی دعائیں آتی ہیں, اس میں سے ایک میں بسم اللہ ہے اللہ اکبر ہے, ایک بسم اللہ ہے واللہ اکبر ہے, اور ایک دعا ذرا لمبی ہے انی وجہت وجهی للذی فطر السماوات والارض. تو کم سے کم جو بالکل فرض ہے جس کے بغیر آپ کی قربانی یا آپ کا ذبیحہ حلال نہیں ہوگا وہ یہ ہے کہ بسم اللہ پڑھنا ضروری ہے. बिस्मिल्लाह पढ़ना वाजिब है। अब उसके बाद की जो दुआएं हैं वो सुन्नत हैं, अगर वो छूट जाए तो उससे कुर्बानी की सेहत पर या ज़बीहे के हलाल होने पर कोई असर नहीं पड़ेगा। लेकिन बिस्मिल्लाह अगर छूट गया तो कुरान की आयत है कि वला ताकुलु मिम्मा लम युज़्कर इस्मुल्लाह, कि जिस जानवर पर अल्लाह का नाम न लिया गया हो उसको न खाओ। तो इस चीज़ को महफूज रखना चाहिए कि जो भी जानवर हम खाएँ, चाहे आम दिनों में खाएँ चाहे कुर्बानी का जानवर हो, वो बिस्मिल्लाह पढ़कर ज़बह किया गया हो। और बिस्मिल्लाह कौन पढ़ेगा, मुसलमान ही बिस्मिल्लाह पढ़कर के ज़बह किए। इसका मतलब है कि कोई गैर मुस्लिम अगर जानवर जब कोई भी जानवर ज़बह करके, मुर्ग हो चाहे गौरैया हो, कबूतर हो, बकरा हो, बकरी हो, अगर वो जानवर ज़बह करता है जाहिर बात है कि वो अल्लाह का नाम लेगा ही। हाँ, अहले किताब के बारे में कि बता आम लदीन उतुल किताब अहिलुल्लकुम, अहले किताब यानी यहूद व नसारा का ज़रिया हलाल ठहराया गया। ये सारी चीज़ें ज़बह करते वक्त एक इंसान को महफूज रखनी चाहिए। और इस सिलसिले में जो हमसे गलतियाँ होती हैं, जहाँ चूक होती है, उनकी इतलाह करनी चाहिए। एक बात आखिर में और हम जिक्र करेंगे कि सफाई का भी ईद उल अज़हा के मौके पर, कुर्बानी के मौके पर ख्याल रखना चाहिए। आप देखते हैं इस चीज़ की ईद उल अज़हा के मौके पर मुस्लिम महल्लों में, गलियों में जगह जगह गंदगी, यही कुर्बानी के फजलात जो होते हैं, चमड़े के टुकड़े हैं, हड्डियां हैं, उजड़ियां हैं और दूसरी गंदगियां जो होती हैं कुर्बानी की, हम घरों से निकाल करके रास्तों में फेंक देते हैं। एक तरफ तो कुर्बानी इबादत है, दूसरी तरफ ये इस्लाम और अहले इस्लाम को बदनाम करने वाला अमल कि दूसरे लोग देखते हैं तो वो यही कहते हैं कि मुसलमानों के यहाँ इस्लाम में सफाई सुथराई की कोई तालीम लगता है कि नहीं है, इनके महलों को देखो, इनकी गलियों को देखो तो हर जगह गंदगी रहती है। फिर ईद के मौके पर, बकरीद के मौके पर अगर ये गंदगी होती है, जो एक इस्लामी त्यौहार है और कुर्बानी अल्लाह के नाम पर की जाती है, उस कुर्बानी के से जोड़ करके जो गंदगी हम फैलाएँगे तो ज़ाहिर बात है कि हमारी कुर्बानी भी मुतासिर होगी। हमारे शरीयत में, हमारे दीन में तो ये है कि इमा कतुल अज़ा अन तरीक़ सदक़ा, कि रास्ते से तकलीफ देह चीज़ हटा देना ये नेकी का काम है, सवाब का काम है। और दूसरी हदीस में इसको ईमान की शाख और ईमान का जुज़ कहा गया है। तो एक मुसलमान तो रास्ते को साफ करता है, रास्ते से गंदगी हटाने का पाबंद है, न ये कि रास्ते में गंदगी फैलाने का। अच्छा, अपनी गलियों ही में, अपने रास्ते में इन गंदगियों को छोड़ेंगे तो उससे जो बू उठेगी, बदबू उठेगी, उससे किसकी सेहत मुतासिर होगी, उससे कौन बीमार पड़ेगा? दूसरे राहगीरों को भी जो तकलीफ़ होगी वो तो अपनी जगह पर, लेकिन इस गंदगी से जो सेहत ख़राब हो गई हमारी, हमारे बच्चों की, तो इसकी जिम्मेदार, इसके भी जिम्मेदार हम ही हुए। और दूसरे इस्लाम की जो बदनामी हो रही, इस्लाम की जो शबी ख़राब हो रही है, उसके भी हम जिम्मेदार हैं। तो इन सारी चीज़ों का ख्याल रखना चाहिए ईद उल अज़हा के ताल्लुक से। अल्लाह ताला से दुआ है कि हमें इस्लाम के इस अजीम शहीरा कुर्बानी के जो अहकाम हैं और ज़बह के जो अहकाम हैं, उन अहकाम पर हम अमल करें। और इस ताल्लुक से हमारी शरीयत ने जिन गलतियों की निशानदेही की है और जिन आदाब को सिखलाया है, उन आदाब को बरतने की कोशिश करें। अल्लाह ताला हमारी तमाम नेकियों को कबूल फरमाए, हमारी इन कुर्बानियों को भी कबूल फरमाए और हमें इस बात की तौफीक दे कि हमारी पूरी ज़िंदगी शरीयत के मुताबिक, सुन्नत के मुताबिक गुजरे। वाखिरु दावाना अल्हम्दुलिल्लाहि रब्बिल आलमीन। अस्सलामु अलैकुम व रहमतुल्लाहि व बरकातुहु। Thank you.